संदीप कहते हैं आपको शो में। और डॉक्टर साहब ये बताइए कि इन 46 अरब डॉलर की जो बात की जा रही है, पहले तो ये था कि ये सारा ये एक तरह से चीन जो है पाकिस्तान में 45 अरब डॉलर की सरमायाकारी कर रहा है, और लेकिन अब कहा जा रहा है कि 35 to 37 अरब डॉलर जो है वो चीन सरमायाकारी करेगा और बाकी फंड्स जो हैं वो पाकिस्तान ने रेस करने हैं। ये बताइएगा कि पाकिस्तान की मईशत की जो हालत है वो आपके सामने है, ये किस हद तक मुमकिन होगा पाकिस्तान के लिए इतने पैसे रेस करना?
बात अभी जैसे कि जुबैर इकबाल साहब अभी कह रहे थे, ये अभी तक क्लियर नहीं है कि ये इसके क्या कितना जो है वो उसमें इन्वेस्टमेंट है, कितना सॉफ्ट लोन है, कितना ग्रांट्स है या एड की शक्ल में, ये बिल्कुल क्लियर नहीं है। तो अभी हम कोई चीज जो भी हम बातें करें इस वक्त वो एक उसकी शायद कोई फाउंडेशन ना हो, लेकिन ये है कि इस प्रोजेक्ट से बहरहाल पाकिस्तान को माशी तौर पे तो फायदा होगा और ये बड़ा लॉन्ग ड्यूरेशन का है। असल में पाकिस्तान में हमने हाइप इतना क्रिएट कर दिया है कि जैसे ये कल से ही डॉलर आने शुरू हो जाएंगे। अभी तो ये MOUs हैं जिसपे हमने साइन किए हैं, इसके फिर अभी बहुत इसमें से वक्त गुजरेगा और ये वैसे भी ऑन पेपर में ये तमाम प्रोजेक्ट जो है इसको मुकम्मल होने में 2030 तक है, यानी कि 15 साल का यह है। कुछ प्रोजेक्ट 3 से 5 साल में हो जाएंगे मुकम्मल शायद, कुछ जो 5 से 10 साल में होंगे, कुछ 10 से 15 साल में होंगे, इस तरीके से है। तो ये आहिस्ता आहिस्ता ही आता रहेगा, तो उसकी एब्जॉर्प्शन के लिए कोई इशू नहीं होगा पाकिस्तान में, क्योंकि 5-6-7 बिलियन डॉलर तो हमारे यहाँ फॉरेन इन्वेस्टमेंट तो आते ही रहे हैं पहले भी।
तो इसमें कौन कौन से अहम प्रोजेक्ट्स जो हैं वो इन 45 अरब डॉलर में कौन कौन से शामिल है, और ये भी बताइएगा कि ये सरमायाकारी जो है ये बेशतर पाकिस्तान के किन इलाकों में होगी?
देखिए ये सबसे पहले तो इस प्रोजेक्ट का बैकग्राउंड मैं जरूर बताना चाहूंगा ताकि ये समझने में आसानी हो सके।
जी
देखिए, चाइना अपनी एनर्जी सिक्योरिटी के हवाले से ज्यादा कंसर्न है। इस वक्त मोर देन हाफ ऑफ चाइना का जो ऑयल है जो मिडल ईस्ट और अफ्रीका से जाता है चाइना, वो स्ट्रेट ऑफ मलाका से गुजरता है। चाइना समझता है कि ये आगे चलकर इसमें रुकावटें भी खड़ी की जा सकती हैं, तो लिहाजा कोई ऑल्टरनेट एक रूट तलाश किया जाए। तो स्ट्रेट ऑफ मलाका के बजाय वो स्ट्रेट ऑफ हुर्मुज को इस्तेमाल किया जा सकता है, यानी कि पर्शियन गल्फ को। तो उसकी जब इसकी बात करेंगे तो ग्वादर सबसे पहले वही वहां पर पोर्ट है, तो ग्वादर जो है वो एक इसका एक हब होगा पाक चाइना इकोनॉमिक कॉरिडोर का, और इसमें ग्वादर के जो एग्जिस्टिंग पोर्ट है इसकी डेवलपमेंट है। इसके अलावा यहाँ पर एक ऑयल रिफाइनरी बनेगा जहाँ पर तेल आएगा, रिफाइन किया जाएगा, और रिफाइन करने के बाद यहाँ से या तो पाइपलाइन के जरिए से जाएगा काशगर, या फिर ट्रेन के जरिए से ये जाएगा। तो एक तो ग्वादर में इस पोर्ट को डेवलप करना है, इंटरनेशनल एयरपोर्ट बनेगा वहाँ पर, इसके अलावा वहाँ रिफाइनरीज हैं, फिर ये इसमें हाईवेज हैं, कराकरम हाईवे को चौड़ा करने की जरूरत पड़ेगी, रेलवे ट्रैक है जो ग्वादर से हवेलियां तक जो है पाकिस्तान में इसको कनेक्ट किया जाएगा, और हवेलियां से काशगर तक जो है खुजरा पास तक ये कोई 662 किलोमीटर ऑलरेडी रेलवे लाइन एग्जिस्ट करता है जो तुर्बत से होता हुआ जाता है, और वहां से कोई 400 से कुछ ज्यादा किलोमीटर है पंजाब से काशगर तक। ये इनकी जो है रेनोवेशन की जरूरत होगी, कुछ एडिशनल हमें इसमें ऐड भी करने पड़ेंगे, जैसे इसमें 2.8 बिलियन डॉलर का ये कराची से लेकर पेशावर तक एक हाई स्पीड रेलवे नेटवर्क की बात है इसमें शामिल है। दिस इज वन ऑफ द एलिमेंट ऑफ द प्रोजेक्ट। इसके अलावा यहाँ एक फाइबर ऑप्टिक जो है वो भी बिछाया जाएगा रावलपिंडी से लेकर काशगर तक में, उसमें भी तकरीबन बिलियन डॉलर खर्च आएंगे। इसी तरीके से इसमें एनर्जी से रिलेटेड बहुत सारे प्रोजेक्ट्स हैं जिसपे आज साइन भी हुआ है। تو یہ پاک چائنا اکنامک کوریڈور صرف ایک راستے کا نام نہیں ہے, اس میں لینڈ روٹ بھی ہے, اس میں ٹرین کے بھی ہیں, اس میں پائپ لائن بھی ہے گیس اور آئل کے لیے, اس میں ریفائنری بھی ہے, اس میں پورٹ کے ڈیولپمنٹ بھی ہے وغیرہ وغیرہ, اس میں انرجی سے بھی ریلیٹڈ بہت سارے پروجیکٹس ہیں.
زبیر اقبال صاحب, کیونکہ یہ بات کی جاتی ہے کہ اکانومی جو ہے اٹس ناٹ اباؤٹ ایموشنز اینڈ فرینڈ شپ, ظاہر ہے امریکہ جو انویسٹ معاف کیجیے گا چین جو سرمایہ کاری کر رہا ہے تقریباً 45 ارب ڈالر کی, تو یہ بتائیے گا کہ اس کے پیچھے چین جو ہے اس کے لانگ ٹرم کیا مفادات ہو سکتے ہیں, بدلے میں چین کو کیا ملے گا؟
دیکھیے جیسے ابھی اشفاق صاحب نے فرمایا, اصل مقصد جو ہے اس کے تین ہیں. ایک تو بات یہ آ جاتی ہے کہ چین کو اپنی انرجی امپورٹ سیکیور کرنی ہوتی ہے, اس کے ساتھ ساتھ اسٹریٹجک اور ڈیفینس سیکیورٹی کے ایشوز آ جاتے ہیں. تیسری بات جو ہے جو ابھی بہت کم ایمفیسائز کی گئی ہے وہ یہ ہے کہ چونکہ ٹرانس پیسیفک پارٹنرشپ تیار ہو رہی ہے اور اس میں نارملی جو 11 ممالک شامل ہوں گے وہ چین کو شامل نہیں کریں گے, اس کی وجہ یہ ہے کہ چین کی جو ٹریڈ ہے اس پہ برے اثرات پڑ سکتے ہیں. ان کو روکنے کے لیے چین کو آلٹرنیٹیوز چاہیے. ان آلٹرنیٹیوز میں چین ایک تو رشیا اور یورپ کے ساتھ انوالومنٹ بڑھانا چاہتا ہے, اور دوسری طرف وہ سینٹرل ایشیا, ایشیا, افریقہ, مڈل ایسٹ کو کھولنا چاہتا ہے. تو اس میں یہ جو کوریڈور بن رہا ہے اس کا ایک اہم رول ہوگا. اسی لیے جو وہ آپ ریٹ آف ریٹرن دیکھتے ہیں چائنا کے لیے, وہ صرف کوانٹیٹیو ریٹ آف ریٹرن نہیں ہوگا بلکہ کوالیٹیٹیو بھی ہوگا, جو کہ ایسٹیمیٹ نہیں کر سکتے. اس کو دیکھتے ہوئے چائنا نے جو اس جو کوریڈور کے متعلق جو ایم او یوز کیے ہیں, جو انڈرسٹینڈنگز پیدا کی ہیں, وہ بہت دنوں کے بعد سوچ سمجھ کے کی گئی ہیں. تو امید یہی ہونی چاہیے کہ اس کی امپلیمنٹیشن بھی ہوگی, اس میں وقت لگے گا, لیکن چائنا اس میں اس لیے کر رہا ہے کہ اس کے بینیفٹس کافی ہیں.
اوکے,
میں یہاں پر تھوڑا سا ایڈ کر دوں ذرا.
جی پلیز سر.
دیکھیں, ایک زبیر صاحب نے بالکل صحیح کہا, اس میں ایک جو چیز اور بھی ہم مس کر رہے ہیں, یہ ہے چائنا کا جو ویسٹرن چائنا ہے, سنکیانگ پروونس جو ہے, وہ ذرا باقی چائنا سے ذرا بیکورڈ رہا ہے اکانومیکلی. تو چائنا کنسرن ہے کہ اس کے ڈیولپمنٹ بھی ہو, کیونکہ یہاں پر آپ دیکھیں گے کہ وہ کچھ ایکٹیویٹیز بھی کافی اینٹی اسٹیٹ ہوتی رہتی ہیں, تو چائنا کا وہ بھی کنسرن ہے کہ یہاں پر اکانومیکلی اس ریجن کو ڈیولپ کیا جائے. تو وہ کاشگر کو ایک اکنامک ہب بنانا چاہتا ہے, ناٹ اونلی کہ جی اس میں وہ کاشگر ڈیولپ ہو, ویسٹرن چائنا ڈیولپ ہو, بلکہ اس کو سینٹرل ایشیا سے تجارت کے لیے اس کو ایک ہب بنایا جائے. تو اگر کاشگر میں اکنامک زون بنے گا تو اس کے لیے پورٹ کون سا استعمال ہوگا؟ ابھی جو ہے وہاں سے ویسٹرن چائنا سے ایسٹرن چائنا وہ تین جان ایک پورٹ ہے جو تقریباً 4,000 کلومیٹر سے بھی زیادہ فاصلہ رکھتا ہے وہاں سے. تو وہ ایک روٹ ہے کہ پہلے چیزیں کاشگر سے چلیں, 4,000 کلومیٹر فاصلہ کر کے اس پورٹ تک پہنچیں اور پھر وہاں سے سمندری راستے سے دنیا میں جائیں. تو یہ ایک ٹائم بھی بہت لگے گا اور شپنگ کاسٹ بھی بہت زیادہ آئے گا. تو اس لیے گوادر کو بھی کیا جا رہا ہے کہ گوادر ول آلسو سرو ایز اے پورٹ فار سنکیانگ پروونس یا کاشگر. تو یہ تقریباً 2,000 کلومیٹر اس میں آتا ہے. تو آدھا ہو جائے گا یہ راستہ, اور پھر یہاں سے سیدھے سیدھے آپ مڈل ایسٹ میں, آپ یورپ میں یہاں سے جا سکتے ہیں بائی سی. تو سی کا کاسٹ بھی کم ہو جائے گا اور یہ ڈسٹینس بھی کم ہونے کی وجہ سے اس کا بھی کاسٹ کا اس پہ بینیفٹ چائنا کو ملے گا. یہ بھی ایک ریزن ہے اس کا.
ساتھ ہی کچھ یہ بھی سوالات اٹھائے جا رہے ہیں کہ آیا یہ جو منصوبے ہیں یا جو ایم او یوز پہ دستخط ہو رہے ہیں یہ مٹیریلائز بھی ہو سکیں گے یا نہیں. ڈاکٹر زبیر اقبال صاحب, اس وقت اگر ہم دیکھیں تو چین کا جو جی ڈی پی گروتھ ہے وہ گزشتہ 20 سالوں میں اس وقت اگر آپ دیکھیں تو سب سے کم ہے, اور آئی ایم ایف اور عالمی بینک کے مطابق چین کا جی ڈی پی جو ہے وہ آنے والے برسوں میں مزید گر سکتا ہے. یہ بتائیے گا کہ چین کی جو معیشت ہے اس کو سامنے رکھتے ہوئے آپ کیا دیکھتے ہیں کچھ, کیونکہ یہ بھی کہا جا رہا ہے کہ ہو سکتے اس پہ عمل درآمد نہ ہو سکے.
دیکھیے, اس چیز کو समझने के लिए आपको दो चीजें देखनी जरूरी है। नंबर एक तो ये कि जब चाइना बहुत तेजी से ग्रो कर रहा था उस वक्त चाइनीज इकोनॉमी बड़ी छोटी थी, तो उससे तेज ग्रोथ की जरूरत थी। अब चाइनीज इकोनॉमी जो है वो दुनिया की दूसरी सबसे बड़ी इकोनॉमी हो चुकी है, तो अगर वहां पर 15% के बजाय 10% की ग्रोथ हो तो वो बहुत है। इस वक्त अगर तमाम दुनिया की जो ग्रोथ रेट है वो 3 से 3.5% है और चाइना की ग्रोथ इस वक्त 7-7.5% है। और याद रहे कि ये जो ग्रोथ स्लो हुई है उसकी वजह ये है कि वहाँ कंसोलिडेशन की जा रही है, वहाँ पर इकोनॉमिक कंडीशंस को स्टेबलाइज किया जा रहा है ताकि आइंदा में सस्टेनेबल ग्रोथ हो सके। तो इसलिए ये जो ग्रोथ रेट कम हुआ है इसको आप इतनी अहमियत ना दें। सबसे ज्यादा अहमियत जो देने वाली बात है वो ये है कि चाइनीज इकोनॉमी का साइज क्या है। वो साइज इतना बढ़ चुका है कि वो दुनिया की बड़ी हद तक एक प्राइमरी सोर्स ऑफ ग्रोथ बनती चली जा रही है। इसको देखते हुए उम्मीद यही होनी चाहिए कि इम्प्लीमेंटेशन, इस प्रोजेक्ट की इम्प्लीमेंटेशन होगी। इसमें यकीनन वक्त लगेगा, इसमें यकीनन हिकअप्स भी होंगे, वो तो नॉर्मल सी बात है, लेकिन ये जरूरी है क्योंकि चाइनीज इसको स्ट्रेटेजिकली एक अहम इवेंट समझते हैं, तो उम्मीद यही होनी चाहिए कि इसकी इम्प्लीमेंटेशन में ज्यादा ताखीर नहीं होगी।
ओके, एक और खदशे का जो इजहार किया जा रहा है डॉक्टर अशफाक साहब वो ये कि मुस्लिम लीग नून जो है वो इसी किस्म के माहदे जो हैं वो माजी में तुर्की के साथ कर चुके हैं, लेकिन फिर बेशतर जो माहदे हैं उस पर अमल दरामद जो है वो कहा जाता है कि ना हो सका। रवान साल अगर देखा जाए तो टर्किश जो सरमाया है वो 3.2 मिलियन डॉलर जो है वो पाकिस्तान से वापस निकाल चुके हैं। सवाल ये है कि यहाँ पर दोबारा कहीं माजी को मुस्लिम लीग नून दोहरा तो नहीं रहा?
देखिए बात ये है कि ये आपने बिल्कुल बजा फरमाया है और हमें पाकिस्तान को कहा भी जाता है कि ये पाकिस्तान इज ए ग्रेव यार्ड ऑफ एमओयूज। हम एमओयू बहुत साइन करते हैं जैसा कि आपने अभी टर्की का भी हवाला दिया, लेकिन यहाँ पर मुझे थोड़ा डिफरेंस नजर आ रहा है और डिफरेंस ये है कि वहाँ टर्की फॉलो अप नहीं कर रहा था या पुश नहीं कर रहा था, यहाँ चाइना पुश कर रहा है और जिसकी वजह से हम जो सारे अभी तक डिस्कस करते आए हैं कि ये चाइना के भी लार्जर इंटरेस्ट में है कि ये इस प्रोजेक्ट को पाए तकमील तक पहुंचाया जाए ताकि वो उसके अपने एनर्जी और बाकी सिक्योरिटी के हवाले से जो उनका कंसर्न है उसको एड्रेस किया जा सके। पाकिस्तान को उनके साथ तेज तेज चलने की कोशिश करनी पड़ेगी। एक तो दो, एक इसमें ये भी हो सकता है कि हम दोनों के सिस्टम में भी जरा डिफरेंसेस है। हम प्राइवेट सेक्टर लेड वाले ग्रोथ के आदमी हैं, वो वहां पर स्टेट ओन्ड एंटरप्राइजेस के भी हैं, ज्यादातर वहां पब्लिक सेक्टर का डोमिनेंस है यहाँ पर, तो वो बड़ी तेजी से आगे बढ़ेंगे, हमें भी उनके साथ तेज तेज चलना पड़ेगा। और उसमें ये है कि हमारी जो ब्यूरोक्रेटिक जो वो हैं जहाँ रुकावटें होती हैं इससे हमें बचने की जरूरत है ताकि हम चाइना के साथ उसी स्पीड से आगे बढ़ सके काम के हवाले से।
ओके, डॉक्टर ज़ुबैर इकबाल साहब, एक और रिपोर्ट में पढ़ रही थी चीन की मईशत के हवाले से और उसमें ये था कि चीन की जो मईशत है वो इस वक्त सुस्त रवि का शिकार है, उसके कई वजूहात आपने बताए हैं हमें, लेकिन फिर भी ये कहा जा रहा है कि उस सुस्त रवि की वजह से जो श्रीलंका है उन्होंने चीन के साथ कई इंफ्रास्ट्रक्चर जो डिवेलपमेंट प्रोजेक्ट्स हैं उसको वो मुअत्तल कर चुका है, वही तकरीबन वही प्रोजेक्ट्स जो इस वक्त पाकिस्तान के साथ किए जा रहे हैं, तो इसके बारे में आप क्या कहना चाहेंगे?
ये देखिए बड़ा मुश्किल सा सवाल है क्योंकि इसका क्वालिटेटिव भी जवाब दिया जा सकता है, क्वांटिटेटिव भी जवाब देना मुश्किल है, लेकिन याद रहे कि श्रीलंका में जो पॉलिटिकल चेंज आई है उसके बाद से श्रीलंकन गवर्नमेंट जो है वो हिंदुस्तान के ज्यादा नजदीक हो गई है, तो इसको देखते हुए श्रीलंका और चाइना के दरमियान एक थोड़ी सी खलिश पैदा हो गई है जिसकी वजह से ये कई प्रोजेक्ट्स जो थे वो रोक दिए गए थे। ये भी दुरुस्त है कि कुछ प्रोजेक्ट्स इफेक्टिवली और एक्टिवली इंप्लीमेंट नहीं हो रहे थे, लेकिन देखा जाए तो बात यह आ जाती है कि चाइना का इंटरेस्ट क्या था। चूंकि चाइना का इंटरेस्ट ये था कि कोलंबो ایک उनके लिए इमीडिएट स्पॉट बन जाए जहां पर उनकी शिप्स और दूसरी सर्विसेज हो सकें. अब चूंकि वो नहीं हो रहा पॉलिटिकल या दूसरी वजूहात की वजह से, तो उनको बाकी रियल उनके जो इंफ्रास्ट्रक्चर प्रोजेक्ट्स हैं उनमें खास इंटरेस्ट बाकी नहीं रहा. इसीलिए जैसे कि शाह साहब ने फरमाया कि ये स्ट्रेटेजिक इंटरेस्ट की बात आ जाती है. श्रीलंका में वो स्ट्रेटेजिक इंटरेस्ट खत्म हो गया है. पाकिस्तान में ये स्ट्रेटेजिक इंटरेस्ट पहले भी था और कायम भी है और जैसे महसूस हो रहा है वो बढ़ता चला जाएगा. इसलिए ये उम्मीद रखना कि वो इसको ज्यादा इंप्लीमेंट करेंगे और बेहतर और मोर एक्टिवली इंप्लीमेंट करेंगे बनिस्बत श्रीलंका के या लाओस और कंबोडिया के, तो ये मेरा ख्याल है बहुत दुरुस्त है.
ओके डॉक्टर इशफाक साहब, एक सिक्योरिटी की जो सूरत हाल है पाकिस्तान में वो आपके सामने है और हमने देखा है कि माजी में चीनी जो इंजीनियर्स हैं और वर्कर्स हैं उन पे कई हमले भी हो चुके हैं. इस जो इक्तिसादी राहदारी के जो मंसूबे हैं इससे को इम्प्लीमेंट करने के लिए चीन के जो लोग पाकिस्तान में आएंगे उनके लिए एक स्पेशल फोर्स जो है उसका ऐलान तो हो चुका है, लेकिन आप समझते हैं कि ये स्पेशल फोर्स जो है ये उनकी सिक्योरिटी के लिए काफी होगी?
जी बिल्कुल, जैसा आपने बिल्कुल सही फरमाया कि सिक्योरिटी का एक कंसर्न तो रहा है, लेकिन पाकिस्तान में अब थोड़ा जब से ये ज़र्ब अज़्म शुरू हुआ है तो इसमें कुछ बेहतरी आई है सिक्योरिटी के हवाले से पाकिस्तान में. और ये बात हुकूमत वक्त को भी और आर्मी को भी इसका एहसास है और वो सेवरल बटालियंस ऑफ फोर्सेस जो हैं वो रेज कर रहे हैं इसी चीजों को प्रोटेक्ट करने के खातिर. तो ये उनके हमारे जो हुकूमत हैं या आर्मी है उनके जहन में ये चीज है और वो उनको एड्रेस करने के लिए वो इकदाम भी कर रहे हैं.
राइट ओके. इस वक्त मुस्लिम लीग नून के एक सीनियर रहनुमा हफीजुर रहमान साहब ने हमें ज्वाइन किया है, उनको भी हम खुशामदीद कहते हैं. अस्सलाम वालेकुम हफीजुर रहमान साहब. हफीजुर रहमान साहब, अब से कुछ देर पहले कुछ मंसूबों पे दस्तखत भी हुए हैं बताया जा रहा है पाकिस्तान और चीन के माबेन, कुछ आपके पास तफसीलात हैं कि किन माहिदों पर दस्तखत हुए हैं, किन कौन से प्रोजेक्ट्स इसमें शामिल हैं?
बिस्मिल्लाहिर्रहमानिर्रहीम. ये जो आज चीन का जो सदर पाकिस्तान तशरीफ लाए हैं और यकीनन पूरी दुनिया इस बात से आगाह है कि चीन और पाकिस्तान के जो ताल्लुकात हैं वो रोज अव्वल से उस पर कभी भी कोई भी ऐसी सूरत हाल नहीं आई कि जिससे दोनों मुल्कों के दरमियान खुदा न खास्ता कोई तनाव हुआ हो. और दोनों मुल्कों ने हमेशा से जो अपना ताल्लुक है अपना जो रिश्ता है उसको जिंदा रखा है और तवाना रखा है. आज इसी सिलसिले में चीन का जो सदर पाकिस्तान तशरीफ लाया है उन्होंने कुछ $47 अरब से ज्यादा के जो मनसूबे जो है पाकिस्तान में इन्वेस्टमेंट करने का फैसला किया. उसमें बहुत से मंसूबे हैं पावर के सेक्टर में, मेन जो इन्वेस्टमेंट है वो पावर सेक्टर में है. हजारों मेगावाट के जो हाइडल प्रोजेक्ट्स हैं उसके अलावा आपके जो सोलर एनर्जी के हवाले के काफी सारे मंसूबे हैं, विंड एनर्जी के काफी सारे मंसूबे हैं. फिर उसके अलावा जो इकोनॉमिक सेक्टर है हमारा उसमें इन्वेस्टमेंट है. फिर हमारी जो सोशल इंफ्रास्ट्रक्चर है, सड़कों का जो मामला है, जो चीन पाकिस्तान इकोनॉमिक कॉरिडोर है उसके हवाले से, और खासतौर पर मेरा जो अपना खिता है गिलगित बल्तिस्तान जहाँ मैं बैठा हूँ, ये चीन पाकिस्तान के जो है वो सरहद पे वाकया है और इस मेन सड़क का जो मेन जो पोर्शन है वो सारा गिलगित बल्तिस्तान से है. तो मेरे ख्याल में आज के इन मुआहिदों में जो है वो उससे पाकिस्तान की जो मईशत है उसमें एक ऑलरेडी काफी हद तक खराब आ चुका था. इसके बाद इंशाल्लाह ताला पाकिस्तानी मईशत जो है वो बूम करेगी. पाकिस्तान में जो सबसे बड़ा मसला इस वक्त है, हमें जो इमदाद की जरूरत थी पूरी दुनिया से हमने कहा था वो यही था कि एक तो वार एंड टेरर के चक्कर में हमने इस जंग को लड़ते लड़ते हम अपना सारा सोशल इंफ्रास्ट्रक्चर बर्बाद हमारा हुआ.
ओके लेकिन ज्यादा नुकसान अगर हम देखें वार ऑन टेरर की आपने बात की है हफीजुर रहमान साहब, ज्यादा अगर हम देखें तो इसका नुकसान फाटा और खैबर पख्तूनख्वा जो है वहां पे हुआ है, लेकिन इन दोनों इलाकों के जो सियासतदान हैं वहां के जो अवाम हैं उनको इस पाक चीन इक्तिसादी राहदारी के मंसूबे से मुतल्लिक उनके कुछ बहुत तहफ्फुज़ात सख्त तहफ्फुज़ात भी हैं, उनको कहां तक दूर किया गया है?
دیکھیں جہاں پاکستان کے وزیر اعظم اور صدر پاکستان کھڑے ہوں تو پورا پاکستان وہاں پہ کھڑا ہوتا ہے, اور اس میں یہ نہیں ہے کہ جناب وہ کے پی کے اور فاٹا کو اس کو الگ کیا جا سکتا ہے. پاکستان کی معیشت اوور آل بہتر ہوگی تو کے پی کے اندر بھی سلطان خود بخود بہتری آئے گی, اور اس رہداری کا جو منصوبہ ہے اس میں اکنامک زون ہے وہ کے پی کے میں بھی ہے, فاٹا کے اندر بھی ہے. فاٹا کے اندر خاص طور پر سوشل اکنامک زون جو ہے اس پہ خصوصی توجہ دی جائے گی. میں سمجھتا ہوں کہ یہ بنیادی مسئلہ پاکستان میں انرجی کرائسس کا ہے. آج بھی ہماری انڈسٹری بجلی نہ ہونے کی وجہ سے بند پڑی ہوئی ہے, آج بھی ہمارے شہروں کے اندر جو ہے وہ 8 سے 12 گھنٹے کی لوڈ شیڈنگ ہے, اور ہمارے جو صنعتی جو یونٹس تھے, جو صوبے تھے, جو اضلاع تھے, وہ اس میں لاکھوں کی تعداد میں جو مزدور ہیں وہ بے روزگار ہوئے ہیں. تو مین جو پرپز تھا وہ یہی تھا کہ ہم بجلی پہ زیادہ سے زیادہ انویسٹمنٹ کو انکریج کریں.
اوکے حفیظ الرحمان صاحب, ٹھیک ہے, اوکے. لیکن اگر ہم دیکھیں حفیظ الرحمان صاحب, پاکستان کے جو چھوٹے صوبے ہیں وہ آلریڈی آپ کے علم میں ہیں کہ وہ احساس محرومی کے شکار ہیں, اور آج ہم نے دیکھا ہے کہ وزیر اعلیٰ پنجاب جو ہیں انہوں نے چینی جو وفد ہے ان سے ملاقات کی ہے, جبکہ باقی جو 3 صوبوں کے وزراء اعلیٰ ہیں وہ ہمیں نظر نہیں آئے. تو آپ نہیں سمجھتے کہ اس اہم موقع پر, جبکہ پاکستان میں 45 to 46 ارب ڈالر کی سرمایہ کاری کی بات کی جا رہی ہے, باقی صوبوں کے وزراء اعلیٰ کو نظر انداز کیا جا رہا ہے؟
نہیں, ایسی قطعا بات نہیں ہے, کیونکہ ایک پاکستان میں پنجاب میں پی ایم ایل این کی گورنمنٹ ہے اور فیڈرل میں پی ایم ایل این کی گورنمنٹ ہے. تو جو گورنمنٹ ٹو گورنمنٹ چیزیں ہوتی ہیں اس میں فرسٹ یہی ہوتا ہے کہ آپ اپنے جو ہے پارٹی کے لوگوں کے ذریعے سے اس موومنٹ کو آگے بڑھائیں. جہاں تک بات ہے کل پارلیمانی جوائنٹ پارلیمنٹ سے خطاب ہے چین کے صدر سے, اس میں چاروں صوبوں انکلوڈنگ ایج کے جی بی کے جو وزراء اعلیٰ ہیں ان سب کو وہاں پہ بلایا گیا ہے, اور باقی صوبوں کے وزراء سے بھی ان کی ملاقاتیں ہونی ہیں وزراء اعلیٰ سے. آج محترم زرداری صاحب نے جو ہے وہ چین کے پریزیڈنٹ سے ملاقات کی ہے. پاکستان کی ساری سیاسی جماعتوں کے جو نمائندہ وفود میں جو ہے وہ جو ہر علاقے کو ریپرزینٹ کرتی ہیں انہوں نے چین کے صدر سے ملاقات کی ہے. تو یہ قطعاً کوئی ایسی بات نہیں ہے جو میپ بنا ہے, جو اکنامک کوریڈور بنا ہے, یا جو 47 ارب ڈالر کی جو انویسٹمنٹ ہے وہ پورے پاکستان میں ہونی ہے, وہ کوئی پنجاب میں نہیں ہونی ہے. ہاں, جہاں جہاں لا اینڈ آرڈر بہتر ہے, جہاں جہاں آپ کو منصوبے اویلیبل تھے اس میں فوجی طور پر وہ اناؤنس ہو چکے ہیں, لیکن لم سم میں یہ رقم 47 ارب ڈالر ہوگی جو انویسٹمنٹ ہوگی اس کی. یہ گلگت بلتستان میں بھی ہوگی, یہ بلوچستان میں بھی ہوگی, یہ کے پی کے میں بھی ہوگی, پاکستان میں ہوگی.
اوکے, لیکن اس اقتصادی راہداری کا جو منصوبہ ہے کہا جا رہا ہے, بلکہ ابھی ڈاکٹر اشفاق جو ہے وہ ہمیں بتا رہے تھے کہ اس کا ہب جو ہے وہ گوادر ہے, لیکن یہ بھی ہم نے دیکھا ہے جو بلوچ نیشنلسٹ ہیں ان کو بھی کچھ اس حوالے سے تحفظات ہیں, اور باقاعدہ ہم نے دیکھا ہے کہ مسلم لیگ نون اور دیگر جو سیاسی جماعتیں ہیں ان پر یہ الزامات بھی لگتے رہے ہیں کہ وہ بلوچستان کے وسائل اور وہاں کے دولت سے تو بخوبی آگاہ ہیں, لیکن وہاں کے عوام کا جو درد ہے اور وہاں پہ انسانی حقوق کی جو خلاف ورزیاں ہو رہی ہیں اس پہ زیادہ اس کے حوالے سے ان کو کوئی پرواہ نہیں ہے, اور وہاں کے تنازعات کو یہ کہا جاتا ہے کہ حل کرنے کی بجائے اور اس طرح کے بڑے منصوبوں میں جو وہاں کے بلوچستان کے عوام ہیں ان کو آن بورڈ لینے کی بجائے ایک پی ایم ایل نون جو ہے وہ کارو باری سوچ وہ اپنائے ہوئے ہیں. اس اہم فیصلے ہو رہے ہیں جو بلوچ نیشنلسٹ ہے, بلوچ جو عوام ہیں, بلوچ سیاستدان ہیں, ان کو آپ لوگوں نے کہاں تک آن بورڈ لیا ہے؟
دیکھیں, پاکستان کی ہسٹری میں پہلی دفعہ ایسا ہو رہا ہے کہ بلوچستان میں ایک وفاقی پارٹی میں اکثریت ہونے کے باوجود وہاں پہ نیشنلسٹوں کو گورنمنٹ جو ہے وہ دی ہے. یہ ایک حقیقت ہے. پی ایم ایل این میں الیکشن میں سب سے بڑی پارٹی تھی بلوچستان کے اندر, اور اسی احساس محرومی کو دور کرنے کے لیے ہم نے اپنے پارٹی انٹرسٹ کو پیچھے کر کے نیشنل انٹرسٹ کو آگے کیا, اور بلوچستان میں ایک نیشنلسٹ پارٹی کے جو ڈاکٹر عبد المالک صاحب ہیں, جو پوری دنیا جانتی ہے کہ وہ ایک نیشنلسٹ ہیں, اور وہ آج بلوچستان میں چیف منسٹر بیٹھے ہیں اور اس وجہ سے حالات بہتر بھی ہیں. پھر جو گورنر بلوچستان ہے وہ بھی ہم نے فیڈرل سے جو ہے وہ پارٹی سے لگانے کی بجائے وہ بھی وہاں پہ پختون نیشنلسٹوں سے جو ہے وہاں پہ گورنر لیا گیا, وہ بھی ایک وہاں کی نیشنلسٹ پارٹی کے لیڈر کے.
ठीक,
तो ये तो हमारा अमली कदम है। बाकी तो सियासी जमातें तनकीद करती रहती हैं। अब ग्वादर को अगर आप हब बनाएंगी तो यकीनन कुछ मुल्कों का इंटरेस्ट जो है वो उसे क्लैश करता है, तो वो मुल्क जो है अपने कुछ न कुछ कारिंदों के जरिए से अपने इंटरेस्ट को सेव करने के लिए इसके खिलाफ जो है वो मुख्तलिफ कोने से और कॉर्नर से जो है वो इश्यूज उठाते रहेंगे। लेकिन जो प्रैक्टिकल है वो आपके सामने है कि बलूचिस्तान में इस वक्त हुकूमत जो है वो नेशनलिस्ट कर रहे हैं।
ओके,
बलूचिस्तान में गवर्नर जो है वो नेशनलिस्ट बैठा हुआ है। बलूचिस्तान के अंदर प्राइम मिनिस्टर ने जितने विजिट किए हैं इतने शायद पंजाब के किसी जिले से ज्यादा उन्होंने क्वेटा को विजिट किया है। बलूचिस्तान के अंदर
वो कौन लोग हैं बलूचिस्तान के अंदर जो ये आवाज उठा रहे हैं कि उन्हें ऑन बोर्ड नहीं लिया गया और उनसे पूछे बगैर ग्वादर जो है वो कहा जाता है कि चीन के हवाले कर दिया गया है, चीन को लीज पे दिया गया, उनको ऑन बोर्ड नहीं लिया गया, वो कौन लोग हैं?
ये आवाजें गलत है ना। पिछले विजिट पे जब प्राइम मिनिस्टर साहब चाइना गए थे तो डॉक्टर मालिक साथ थे।
ओके, बेहद शुक्रिया हफीज रहमान साहब। इस सेगमेंट का टाइम खत्म होता है।
बलूचिस्तान की क्यादत को रख के आप बलूचिस्तान के उस नेशनलिस्ट पार्टी को तो साथ ही मिलाया जा सकता है।
बहुत शुक्रिया आपका, थैंक यू सो मच टाइम देने का, बेहद शुक्रिया हफीज रहमान साहब। आइंदा भी आपसे बात होगी। इस वक्त एक गैर जानबदार थर्ड जानकार ने हमें ज्वाइन किया है, खालिद फारूकी साहब इस वक्त हमारे साथ हैं। जी खालिद फारूकी साहब, अस्सलाम वालेकुम। खालिद फारूकी साहब हमारे साथ हैं आप?
जी,
खुश आमदीद शो में। और खालिद फारूकी साहब, इससे पहले कि नेक्स्ट सेगमेंट पे हम जाएं, आपसे मैं पूछना चाहूंगी, जिस तरह आपके इल्म में है कि इस वक्त चीनी सदर शी जो है वो पाकिस्तान के दो रोज़ा दौरे पर मौजूद है, इस दौरे की आप क्या अहमियत देखते हैं और जिन मुआहिदों पर दस्तखत की बात की जा रही है, जिस इक्तिसादी राहदारी के मनसूबों की बात की जा रही है, इसके आप पूरे खिते पर क्या असरात देखते हैं?
देखिए, ये दौरा उनका बहुत अहमियत का हामिल है और पिछले साल उनका ये दौरा होना था। अब वो सियासी सूरत हाल पाकिस्तान में कुछ ऐसी थी कि वो ना आ सके और अब पाकिस्तान वो आए हैं। और जितनी बड़ी सरमायाकारी चीन की तरफ से पाकिस्तान में की जा रही है, मेरे ख्याल में शायद ये चीन की तरफ से सबसे बड़ी सरमायाकारी है जो किसी दूसरे मुल्क में की जा रही है। और चीन का इस रीजन में जितना इंटरेस्ट है उसकी मुख्तलिफ वजूहात हैं। चीन पाकिस्तान को अपना एक करीबी इत्तेहादी मुल्क समझता है। जनूब मगरबी एशिया में पाकिस्तान की अहमियत जितनी है इसको वो अच्छी तरह महसूस करता है। लेकिन चीन की ये इन्वेस्टमेंट और सरमायाकारी जो है ये महज सिर्फ कोई इस खत्ते में ही नहीं है, बल्कि चीन ने एक जो पॉलिसी बना ली है वो ये है कि वो पूरे एशिया को एक तजारती नेटवर्क में लेकर आना चाहता है। क्योंकि चीन की अपनी तरक्की जो है वो एक बहुत लिमिट से थी, उनको उससे क्रॉस किया और वो तरक्की याफ्ता इस एतबार से मुल्क बना। अभी उसका तरक्की याफ्ता तो नहीं जैसे यूरोप है, लेकिन ये है कि वो एक कामयाब इक्तिसादी एक पावर बन चुका है। तो अब वो पूरे एशिया को इस नेटवर्क में लेके आना चाहता है। तो पाकिस्तान के अलावा वो अगर आप देखें वो लाओस में भी सरमायाकारी करता है, वो बर्मा में भी सरमायाकारी करता है, थाईलैंड में भी और वियतनाम में भी उसकी सरमायाकारी है। बर्मा में यहाँ तक कि उसकी कोई 3 अरब डॉलर की तवानाई के शोबे में सरमायाकारी है। तो मतलब ये है कि पाकिस्तान के साथ लेकिन उसके ताल्लुकात जो है इस पूरे रीजन में पाकिस्तान ने उसको डिलीवर भी बहुत किया है। आपको याद होगा कि पाकिस्तान ने चाइना को बैतूनी दुनिया से मुतारफ एक तरह का एक ओपन डोर किया था जब जुल्फिकार अली भुट्टो का दौर था और अमेरिका और चीन के ताल्लुकात को बहाल करवाए थे। अब पाकिस्तान जो है, हमें देखना ये है कि पाकिस्तान इसके बदले में चाइना को दे क्या रहा है और चीन की ये सरमायाकारी पाकिस्तान में जो इस वक्त आ रही है ये चीन की सरमायाकारी किस नौयत की होगी? क्या ये तोहफा है? क्या ये कर्जा है? क्या ये बोझ है? क्या ये पाकिस्तान को मुस्तकबिल में किस तरह से पे करना पड़ेगा? ये कई एक सवालात भी इसके साथ साथ
जिनके जवाब हमने यही क्वेश्चंस उठाए हैं खालिद फारूकी साहब अपने शो में, लेकिन इसके जवाब जो हैं वो कहा जा रहा है कि टाइम के साथ साथ सामने आएंगे। अभी इस मोड़ पे बहुत सी चीज़ें गैर वाजे हैं। एक आखिरी सवाल इस सेगमेंट में आपसे मैं ये करना चाहूँगी, हमने देखा है पाकिस्तान जो हैं वो फ़लस्तीन और कश्मीर के मुसलमानों के हवाले से तो आवाज़ उठाता रहता है, लेकिन चीन में संख्यांग का जो सूबा है वहाँ पे मुसलमानों पे जो पाबंदी लगाई गई है, हमने देखा कि गुज़श्ता साल उन्हें रोज़े रखने से उन पे पाबंदी लगाई गई, कई मुसलमानों को कहा जा रहा है कि संख्यांग में मस्जिद जाने की इजाज़त नहीं है, तो क्या इन चीज़ों को भी उन मुसलमानों के जो जिस तरह बुनियादी हुकूक पामाल हो रहे हैं इन चीज़ों पर भी पाकिस्तान को आवाज़ उठानी चाहिए?
देखिए, यहीं पर पाकिस्तान की खारजा पॉलिसी की वो कमजोरियां भी सामने आती हैं। जिसमें हम बाज जगह पे मुदाखलत करते हैं और बाज जगह पे हम खामोश रहते हैं। चीन के मामले में पाकिस्तान यकीनी तौर पे खामोश रहेगा और इसके बारे में वो इस सरकारी तौर पे कभी भी ऐसी कोई आवाज नहीं उठाएगा जिसमें अपने दोस्त को वो नाराज कर दे, ताकतवर दोस्त को नाराज कर दे। तो सिनकियांग में जो कुछ आपने जो बताया ये रिपोर्ट होता रहा है, चीन की हुकूमत ने भी कभी इससे इनकार नहीं किया। तो चाहिए तो ये कि जैसे आपकी दीगर ममालिक के बारे में पॉलिसी है वैसे ही सिनकियांग के बारे में भी हो, लेकिन मेरा ये ख्याल है कि अगर दूसरे मुल्कों के मामलात को उनकी सरहदों के अंदर छोड़ दिया जाए और ये अदम मुदाखलत की पॉलिसी पर एक जो मुकम्मल तौर पर आप चलना शुरू कर दें तो फिर ये सवाल भी ना उठे कि सिनकियांग के मामले पर आप क्यों नहीं बोल रहे। कश्मीर का इशू डिफरेंट है, कश्मीर इंटरनल मामला भारत का भी नहीं है, कश्मीर इंटरनल मामला पाकिस्तान का भी नहीं है, ये दोनों मुल्कों का एक तनाजा है।
जी, लेकिन भारत इंडियन कश्मीर को अपना अपने मुल्क का एक हिस्सा जो है वो समझता है। खालिद फारूकी साहब, आप हमारे साथ रहिए और प्रोग्राम के नेक्स्ट सेगमेंट में हम वज़ीर आज़म नवाज शरीफ के मुमकिना दौरे सऊदी अरब और यमन में इस वक्त जो लड़ाई हो रही है उस पर हम बात करेंगे। खालिद फारूकी साहब उस सेगमेंट में हमारा साथ देंगे और साथ ही यहाँ US से हमें ज्वाइन करेंगे एक वेल नोन तज्ज़िया निगार कॉलमिस्ट डॉक्टर मोहम्मद तकी, हमारे साथ रहिए। इस वक्त लेते हैं एक ब्रेक।
जब रेडियो हो दूर और खबरें हो अहम तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए www.urduvoa.com।
वेलकम बैक सामीन, वॉइस ऑफ अमेरिका वॉशिंगटन से आप सुन रहे हैं प्रोग्राम जहां रंग। मैं हूं आपकी मेज़बान शहनाज नफीस। इस वक्त पाकिस्तान से खालिद फारूकी साहब हमारे साथ हैं और हम कोशिश कर रहे हैं कि यहां US से डॉक्टर मोहम्मद तकी भी हमें ज्वाइन करें। खालिद फारूकी साहब, मशरक़ वस्ती की जो मौजूदा सूरत हाल है उसको सामने रखते हुए वज़ीर आज़म के दौरे सऊदी अरब का मकसद और इसकी अहमियत आप क्या देखते हैं?
ये देखिए, सऊदी अरब की सूरत हाल दिन ब दिन पाकिस्तान के लिए एक मुश्किल तरीन मामला बनता जा रहा है। पाकिस्तान के एक तरफ सऊदी अरब और खलीजी ममालिक हैं जिनके साथ पाकिस्तान के देरीना ताल्लुकात हैं, दूसरी तरफ पाकिस्तान का हमसाया मुल्क ईरान है जिसके साथ पाकिस्तान की सरहदें मिलती हैं, पाकिस्तान के साथ उसके बहुत करीबी ताल्लुकात रहे हैं, लेकिन कहीं कहीं इन ताल्लुकात में कशीदगी अगर नहीं तो कुछ इतना अच्छा वो टाइम भी नहीं गुजरता। लेकिन पाकिस्तान और ईरान जिस तरह से एक दूसरे के करीबी हैं वहाँ पे ये एक दूसरे से दूर रह नहीं सकते। और फिर कुछ पाकिस्तान में जो आबादी का तनासुब है उसमें आप देखिए कि जो शिया एलिमेंट है वो भी काफ़ी तादाद में यहाँ पे आबाद हैं। मिसाल के तौर पे उनके बारे में कुछ 15% कहते हैं, कुछ 25% कहते हैं, कुछ यानी इस तरह की फिगर्स है। तो पाकिस्तान को बहुत इसमें सेंसिटिव इशू में बहुत ही मोहतात रहना पड़ता था माजी में भी, लेकिन अब जिस तरह से जो ताल्लुकात जो हालात बने हैं यमन के, इसमें पाकिस्तान के लिए मेरे ख्याल में अपने आप को अलग थलग रखना इंतहाई मुश्किल, नामुमकिन नहीं तो इंतहाई मुश्किल जरूर हो चुका है। और जो ईरान और सऊदी अरब के ताल्लुकात हैं इनमें कशीदगी का जो लेवल था ये जैसे जैसे ऊपर जाएगा तो पाकिस्तान की इन्वॉल्वमेंट जो है ये भी खुद ब खुद बढ़ती जाएगी। मैंने जैसे पहले पिछले सेगमेंट पे आप बात कर रहे थे तो मैंने कहा कि आपकी खारजा पॉलिसी गैर जानबदारी पर मबनी होनी चाहिए, लेकिन क्योंकि हमारी खारजा पॉलिसी में ये बस आ ही नहीं सका, हम शुरू से ही एक ऐसी पॉलिसी पे चलते रहे हैं जहां हमें किसी सरप्लस की जरूरत होती है या हम किसी के सरप्लस बन जाना चाहते हैं तो इन्हीं इसी तरह के हालात में हम इस वक्त घिरे हुए हैं। और हमारे लिए ये मजबूरी बन चुकी है कि हमने जिस तरह के खलीजी ममालिक से उतने ताल्लुकात ना सही, लेकिन बहरहाल हमने सऊदी अरब के साथ बिलखसूस इतने हमारे करीबी ताल्लुकात हैं जिसमें हम अब उनको इनकार करने की अखलाकी तौर पे जरूरत नहीं रखते।
लेकिन दूसरी जानिब ईरान भी आपका हमसाया मुल्क है खालिद फारूकी साहब, ईरान के साथ जो ताल्लुकात हैं उसको भी نظر انداز نہیں رکھا جا سکتا. جی خالد فاروقی صاحب ہمارے ساتھ رہیے, واپس آپ کی جانب ہم آتے ہیں. ڈاکٹر محمد تقی نے بھی ہمیں جوائن کیا ہے, ان کو بھی ہم خوش آمدید کہتے ہیں. اور ڈاکٹر تقی صاحب, کہا جا رہا ہے کہ جمعرات کو وزیر اعظم نواز شریف جو ہیں وہ سعودی عرب کا دورہ کر رہے ہیں, اور ظاہر ہے ٹاپ آف دا ایجنڈا جو ہے وہ یمن کی صورتحال ہوگی. ہم نے دیکھا ہے کہ گزشتہ دنوں پاکستانی پارلیمان میں ایک قرارداد جو ہے وہ بھی پاس ہوئی, جس کے مطابق پاکستان کو یمن کے معاملے میں غیر جانبدار رہنا ہے. لیکن اس کے باوجود سعودی عرب جو ہے اگر وہ پاکستان پر دباؤ برقرار رکھتا ہے تو پاکستان اس دباؤ کو کہاں تک ٹیکل کر سکے گا؟ کیونکہ خالد فاروقی صاحب کا کہنا ہے کہ یہ انتہائی مشکل ہے پاکستان کے لیے موجودہ صورتحال. آپ کس طرح دیکھتے ہیں؟
ایک تو عرض یہ کہ جو پارلیمان کی قرارداد ہے وہ نہایت خوشائن تھی, مگر یہ کہ وہ بائنڈنگ ریزولوشن نہیں ہے. پاکستان کا جو پارلیمانی نظام ہے اس میں بہرحال خارجہ پالیسی جو ہے وہ وزیر اعظم کا ڈومین ہے, ان کا استحقاق ہے. تو اس میں وہ جس طریقے سے بھی طے کریں, اور ظاہر ہے کہ بغیر فوجی مشاورت کے ایسا قدم نہیں اٹھا سکتے. پارلیمان میں جانا جو تھا وہ بہت اچھا اقدام تھا, وہاں سے جو بات چیت ہوئی اور جو قرارداد آئی وہ بھی بہت اچھی تھی. لیکن اس میں اخلاقی سچویشن تو وزیر اعظم کے لیے بھی پیدا ہو گئی ہے کہ پارلیمان کی قرارداد چاہے وہ نان بائنڈنگ ہو, یعنی اس کی پابندی ضروری نہیں ہے ان کے اوپر, لیکن یہ کہ ایک اخلاقی دباؤ تو یقیناً ہے. اور وہاں پہ جس طریقے سے بھرپور انداز میں پاکستانی پارلیمنٹیرین نے اس خواہش کا اظہار کیا کہ سعودی عرب کی حمایت تو کی جائے لیکن ان کی لڑائی لڑنے کے لیے زمین پر یمن میں فوجیں نہ بھیجی جائیں, بہرحال میں فاروقی صاحب سے اس حد تک تو اتفاق کرتا ہوں کہ پاکستان ایک مشکل صورتحال میں ہے, اور اس میں مختلف قسم کے تعلقات جو ہیں وہ عرب ریاستوں کے ساتھ اور مونارکی کے ساتھ پاکستان کے 30-40 سال سے بھی زیادہ کے ہیں. اس میں فوجی روابط سر فہرست ہیں, پھر ذاتی بزنس روابط حکومتی لوگوں کے ہیں اور دوسرے لوگوں کے, اس سے بڑھ کے جو پاکستانی وہاں پر کام کر رہے ہیں ان کی بھی ایک اپنی اہمیت ہے. کافی ریمیٹنس ہے, اسپیشلی سعودی عرب سے بہت بڑی ریمیٹنس پاکستان کو جاتی ہے. تو یا تو اس کے لیے وہ تیار ہوں کہ یہ ایک واٹر شیڈ ایونٹ ہوگا, اس سے پاکستانی پالیسی کا, پاکستانی سگنیچر کا جو آئندہ کا لایا عمل ہے وہ پوری طرح تبدیل ہو جائے گا. اس طرح کی کیٹاگوریکل تبدیلی کے لیے تیاری جو ہے وہ نظر نہیں آتی پاکستان میں, نہ ذہنی طور پہ, نہ جو اقتصاد ہے یا سیاست کا جو طریقہ ہے اس میں بھی وہ پختگی یا وہ تیاری نظر نہیں آتی کہ اگر اس کا فال آؤٹ ہو تو اس کو کس طریقے سے اس کی پیش بندی کی جائے گی, اس کی روک تھام کی جائے گی. تو مشکل صورتحال ہے, اور جانا جو ہے وزیر اعظم کا پہلی بات تو یہ کہ وہ بجائے خود ایک معذرت سے کہنا پڑتا ہے کہ ایک سبکی کا ایلیمنٹ ہے اس میں کہ سعودی عرب کے بادشاہ کے ہاں پاکستان ایک ایٹمی طاقت ہے, اور اس کا وزیر اعظم پہلے وزیر دفاع گئے ہیں, پھر اس کے بعد پنجاب کے وزیر اعلیٰ اور وزیر اعظم کے مشیر گئے ہیں, اور اس کے بعد خود وزیر اعظم اٹھ کے جائے. تو بنیادی طور پہ پاکستان کو سوچنا چاہیے کہ پچھلے جو 40 سال میں جو کاروائی اور جس طریقے کی پالیسی وہ چلاتے رہے ہیں اس کے اس قسم کے نتائج نکلتے ہیں کہ دوسروں کی دست نگری ایسی نوبت آ جاتی ہے کہ وزیر اعظم کو خود اٹھ کے جانا پڑے بادشاہ کو رضامند کرنے کے لیے.
ٹھیک, اوکے. خالد فاروقی صاحب, جس طرح ڈاکٹر تقی صاحب نے کہا ہے کہ وزیر اعظم نواز شریف صاحب جو ہیں وہ پابند نہیں ہے کہ جو قرارداد آئی ہے اس کو وہ مانے, ہمیں بھی معلوم ہے کہ ان کے پاس ایگزیکٹو پاور بھی ہے, آپ سمجھتے ہیں کہ اگر سعودی عرب کا دباؤ برقرار رہتا ہے پاکستان پر تو وزیراعظم صاحب اپنا ایگزیکٹو پاور کو یوز کریں گے, اور سعودی جو اتحاد ہے جو یمن میں لڑ رہی ہے اس کو جوائن کرنے کے کیا امکانات آپ دیکھتے ہیں؟
دیکھیے, جو ان کی ایگزیکٹو پاور ہے وہ تو اپنی جگہ پہ, لیکن جب تک عسکری قیادت ان کے ساتھ نہیں ہوگی وہ اپنی ایگزیکٹو پاور کو کبھی ایکسرسائز نہیں کریں گے, کیونکہ جو کچھ بھی ہوتا ہے پاکستان میں اس میں جو ہماری پولیٹیکل پاور ہوتی ہے یہ ہمیشہ ایک شیڈو کے نیچے رہتی ہے, اور اس کے اوپر جو بالادستی ہے وہ ہماری عسکری قیادت کی ہوتی ہے, اور بالخصوص جب خارجی نوعیت کی اور اسٹریٹجک نوعیت کی ہے, اور اس طرح کے جہاں پہ آپ کی کہیں ملٹری انوالومنٹ ہو وہاں پہ تو آپ کبھی بھی یہ پاسبل ہی نہیں ہے, کوئی تصور بھی نہیں کر سکتا. کئی ایک دوسرے ملکوں میں بھی, امریکہ میں بھی جب تک آپ ملٹری سے نہیں پوچھیں گے, اپنی ایجنسیوں سے نہیں پوچھیں گے, وہ بھی وہاں پہ نہیں چلتے,
لیکن پاکستان میں بالخصوص کیونکہ سب سے طاقتور جو اس وقت ادارہ ہے وہ ملٹری کا ہی ہوتا ہے.
اچھا اس وقت ملٹری کس کے ساتھ ہے؟ کیا یہ جو قرارداد پاس ہوئی ہے پارلیمنٹ میں اس کے وہ حامی ہیں یا پھر وہ وزیر اعظم نواز شریف صاحب کے ساتھ ہوں گے اگر وہ ایگزیکٹو پاور کو یوز کرتے ہیں ملٹری کو؟
یہ دیکھیے ان کے بحاف پہ کوئی بھی بات نہیں کر سکتا کیونکہ یہ ایک ایسا ایشو ہے جس پر ابھی تک پاکستان آرمی جو ہے اس نے کوئی بھی باقاعدہ رد عمل نہیں دیا, کوئی اسٹیٹمنٹ نہیں دیا, ان کی طرف سے خاموشی سامنے آ رہی ہے. تو اس کا مطلب یہ ہے کہ وہ اس میں اس ایشو میں چاہتے ہیں کہ حکومت خود کوئی فیصلہ لے. تو حکومت کیا فیصلہ لیتی ہے, کتنی انڈرسٹینڈنگ ہے پرائم منسٹر کی اپنی اصلی قیادت کے ساتھ, اور وہ کس حد تک اس دباؤ کو برداشت کرنے کی خود صلاحیت رکھتے ہیں, اور پھر وہ دباؤ جو ہے وہ آگے کتنا ٹرانسفر کرتے ہیں ملٹری کے اوپر. تو اگر یہ ساری چیزیں ان کو دیکھنے کے بعد پھر ایک سینیریو بنتا ہے کہ وہ کیا فیصلہ کریں گے. لیکن مجھے یوں لگتا ہے کہ پاکستان کی جو اسٹیبلشمنٹ ہے اور پاکستان کی جو پولیٹیکل گورنمنٹ ہے اس نے کہیں نہ کہیں یہ ڈیسائیڈ ضرور کر لیا ہے کہ ہم اپنے پہلے والے سٹینس پہ جائیں گے جہاں ہم یہ کہا کرتے تھے کہ ہم سعودی عرب کا دفاع کرنے کے لیے ہر ممکن حد تک آگے بڑھیں گے. اور اس کا آپ یہ اندازہ کریں کہ انہوں نے سلامتی کونسل کی جو قرارداد ہے اس کو اپنا ایک سہارا لے کے اس کا, تو اس کے بعد اپنی کچھ میرا خیال ہے جہاں تک اطلاعات ایسی ہیں کہ کچھ نیول سپورٹ جو ہے وہ بھی وہاں پہ بھجوائی ہے, اور اس کے بعد ہو سکتا ہے کہ باقی بھی سپورٹ ایک خاص حد تک ان کو دی جائے. لیکن مجھے جو آج جیسے آج کی ڈیولپمنٹ ہے کہ اس میں ایران کی طرف سے ان کے کسی جنرل کی طرف سے یہ کہا گیا کہ اگر حوثی قبائل کے خلاف یہ کاروائی جاری رہی تو سعودی عرب پر حملہ ہو سکتا ہے, پھر اس طرح کی جب صورتحال پیدا ہو جائے گی تو پھر پاکستان کو سعودی عرب کے دفاع کے لیے تو بہرحال کچھ نہ کچھ کرنا پڑے گا, اور جب پاکستان مجبوری کے عالم میں صحیح جب یہ کرے گا تو پھر اس کے بعد ایران سے اس کے تعلقات میں وہ قربت بالکل بھی جو ہے وہ ہمیں نظر نہیں آئے گی. یہاں پہ ایک یوں سمجھ لیں کہ ایک بالکل ایک تنیری رسی ہے جس سے پاکستان کی خارجہ پالیسی کو لے کے چلنا ہے. پاکستان کو میرے اپنے خیال کے مطابق جو سب سے بہتر راستہ ہے وہ یہ ہے کہ جہاں تک ہو سکے وہ سعودی عرب کا اور خلیجی ممالک کا اور دیگر عرب ممالک کا جو بوجھ ہے اور پریشر جو ہے اس کو کچھ برداشت کرے, کچھ سپورٹ کرے, اور ایران کے ساتھ پاکستان کو کسی طور پر بھی کھلی مخاصمت میں نہیں جانا چاہیے کیونکہ ایران آپ کے ریجن کا ملک ہے, آپ کے لیے کل کو پرابلم پیدا ہو سکتے ہیں. خیبر پختونخوا میں پہلے پرابلم ہے, بلوچستان میں پہلے سے پرابلم ہے, یہ پرابلمز بڑھ بھی سکتے ہیں.
اوکے, پروگرام کو تھوڑا سا آگے بڑھاتے ہیں. ڈاکٹر محمد تقی صاحب, گزشتہ دنوں ہم نے دیکھا کہ ایران نے اقوام متحدہ میں 4 نکات پر مشتمل قیام امن کا ایک منصوبہ جو ہے وہ اس نے پیش کیا. وہ نکات میں آپ کے سامنے رکھنا چاہوں گی. پہلا نکتہ یہ تھا کہ یمن میں غیر ملکی حملوں کو روک کر جنگ بندی پر عمل درآمد کیا جائے. دوسرا یہ تھا کہ قومی سطح پر مذاکرات کی بحالی جو ہے وہ ہونی چاہیے. تیسرا یہ تھا کہ یمن میں متاثرین کی امداد کی رسائی جو ہے اس پہ زور دینا چاہیے. اور آخری نکتہ تھا کہ یمن میں مشترکہ حکومت کا جو قیام ہے اس کے لیے کوششیں ہونی چاہیے. لیکن ہم نے یہ دیکھا ہے کہ ایران کے اس منصوبے کو یمن جو ہے وہ رد کر چکا ہے, اور وہ اس کو ایران کی ایک سیاسی چال جو ہے وہ قرار دے رہا ہے. یہ بتائیے کہ اس معاہدے میں آپ کتنا وزن دیکھتے ہیں, اور اگر یہ واقعی معاہدہ جو ہے کسی اتنا مؤثر نظر نہیں آتا تو پھر اس کا متبادل کیا ہے؟ قیام امن کس طرح ممکن ہو سکتا ہے یمن میں؟
جی, ایک وضاحت فاروقی صاحب کی باتوں کے ضمن میں جو ہے وہ کرنا چاہتا ہوں کہ جنرل راحیل شریف جو پاکستان کے چیف آف آرمی سٹاف تھا, انہوں نے جس وقت پارلیمان میں یہ ڈبیٹ ہو رہی تھی تو ان سے پوچھا گیا, سری لنکا کے صدر آئے ہوئے تھے, تو اس موقع پہ انہوں نے یہ کہا کہ لیٹ اس سی وٹ دی پارلیمنٹ ڈیسائڈز, اٹ از بینگ ڈبیٹڈ, کہ پارلیمان کا جو فیصلہ آئے اس کو دیکھ لیا جائے. اور جو کئی میٹنگز ان کی وزیر اعظم کے ساتھ ہوئی ہیں اس کے بعد جو اعلانیہ وزیر اعظم ہاؤس سے نیوٹرلٹی کے اور اس میں ایک اپنی غیر جانبداری رکھنے کے ہیں, اس میں یقیناً ان کی رائے شامل رہی ہوگی. ایک اور وضاحت یہ کہ ایران یقیناً ہمسایہ ملک ہے, لیکن یہ سمجھنا کہ ایران پاکستان میں کسی قسم کی در اندازی شروع کر دے گا یا کچھ پاکستان کے لیے مشکلات پیدا ہو جائیں گی, میرے خیال میں یہ ذرا دور کی کوڑی لانا ہے. اس طرح کی صورتحال شاید نہ ہو. اقتصادی اور جو تعلقات میں خرابی اور ضمن میں آ سکتی ہے وہ یقیناً पॉसिबल है, लेकिन ईरान की ना ऐसी रसाई है ना इस तरह की नीयत है कि पाकिस्तान में इसके जवाब में अगर पाकिस्तान सऊदी अरब के साथ चला भी जाए यमन के अंदर तो इस तरह की सिचुएशन पैदा हो। दूसरा ये कि जो उन्होंने ये चार नौकाती फार्मूला दिया है, इसमें भी मेरी अर्ज यह है कि ईरान कुछ अपने वजन से ज्यादा पंच करना चाहता है उस खत्ते में जिसको कहा जाए, यानी अपने जितनी उनकी जमीन पर इन्वॉल्वमेंट है यमन में या जितना कुछ वो कर सकते हैं उससे कुछ थोड़ा इसको बढ़ के ही दिखा रहे हैं। उसके एडवांटेज उनको ये है कि सऊदी अरब जैसी कुवत जो है वो यमन में बॉक डाउन है, उस वक्त यमन एक दलदल की तरह है सऊदी अरब के लिए, उनको वहां से निकलना बड़ा मुश्किल होगा। तो ये फार्मूला तो फेस सेविंग सबको प्रोवाइड करता था, लेकिन सऊदी अरब या यमन के जो माजूल सदर हैं हादी, उनको इसलिए सूट नहीं करता कि इसमें ईरान की कुवत को वो इनडायरेक्टली या डायरेक्टली जो है वो मान रहे होंगे। और
ठीक ओके, मेरे ख्याल में डॉक्टर तकी साहब जो हैं उनकी लाइन ड्रॉप हो गई है। खालिद फरूकी साहब, आपसे मैं ये जानना चाहूंगी कि मौजूदा सूरत हाल में कहा जा रहा है कि सलामती कौंसिल से करारदाद तो पास हुई है यमन से मुतल्लिक, लेकिन मौजूदा सूरत हाल में उस पर अमल दरामद जो है वो कुछ ज़्यादा आसान कहा जा रहा है कि नज़र नहीं आता। इसके अलावा ईरान की तरफ से जो मंसूबा था वो भी यमन जो है रद्द कर चुका है। आपकी नज़र में हल क्या है, ईरान जो यमन बहरान है इसका हल क्या है?
देखिए, यमन बहरान का हल तो बिलाखिर मुज़ाकरात है, और इसमें किसी हद तक सऊदी अरब को लचक भी दिखाना होगी, वो जो बुनियादी इश्यूज है वहां पे उनको हल करना होगा। लेकिन आप देखें कि जो हमारे ये दोनों दोस्त ममालिक हैं, इन दोनों की तरफ से यमन में मुदाखलत हो रही है। यमन में जो हौसी कबाइल हैं, इनके एक सरबरा इनके एक लीडर थे बदरुद्दीन उनका नाम था शायद, तो ये काफी अर्से पहले, अगर से इनके बारे में ये जब हम बात करते हैं हौसियों के बारे में तो कहा जाता है कि ये ज़ैदी फिरके से ताल्लुक रखते हैं, और इसी तरह से जो ईरान के जो अहले तशी हैं उनके इतने करीब नहीं है, लेकिन ये ईरान में इनका स्टे रहा एक एक मखसूस वक्त से, और फिर ये इन्होंने ईरान के जो जो नजरियात थे सियासी भी और मजहबी उनके साथ ये ज्यादा गुर्बत में चले गए। तो अब मुझे यूँ लगता है कि जो ईरान है इसको भी उस खत्ते में उसको अपनी मुदाखलत थोड़ी कम करना होगी। अगर ये मुदाखलत ईरान की कम नहीं होती तो फिर एक रिएक्शन जो है वो सऊदी अरब की तरफ से भी होगा, और फिर सऊदी अरब की जिस तरह से मुदाखलत दूसरे ममालिक के मामलात में होती है उन्हें भी इसको कंट्रोल करना होगा। अगर वो इसको कंट्रोल नहीं करते तो ये जो मुस्लिम रीजन है जो पहले ही बहुत कंफ्लिक्टेड जोन है इसमें ये तनाज़ात मजीद बढ़ते रहेंगे, और फिर क्योंकि आप देखेंगे गुज़श्ता कई साल से ये खाना जंगी कैफियत है, ये सूरत हाल जो है ये कम होने की बजाय और बिगड़ती जाएगी, और ये इन तमाम मुल्कों के लिए मजीद मुश्किलात का बाइस बनेगी।
ओके, प्रोग्राम को आगे सामीन बढ़ाना चाहेंगे, टाइम काफी कम है, और प्रोग्राम के इस आखिरी हिस्से में इस वक्त हम बात करेंगे अफगानिस्तान में सिक्योरिटी की जो बिगड़ती हुई सूरत हाल है उस पर। आपके इल्म में होगा कि गुज़श्ता चंद दिनों में काफ़ी हमले जो हैं वो अफगानिस्तान में हो चुके हैं, और खदशा जाहिर किया जा रहा है कि इन हमलों के पीछे दाइश का हाथ है। सवाल ये है, यहाँ पे ब्रिगेडियर सैद नज़ीर ने बताया जा रहे हमें ज्वाइन किया है, उनको भी खुश आमदीद कहते हैं। और ब्रिगेडियर साहब, आपसे हम मैं ये क्वेश्चन करना चाहूँगी, अगर हम देखें तो अफगानिस्तान में तालिबान और अलकायदा जो है वो तो ऑलरेडी मौजूद है, अब दाइश का इस तरह से सामने आना और इतने बड़े हमलों में उनका मुलविस होना कितना बड़ा खतर ये साबित हो सकता है अफगानिस्तान के लिए, जबकि उनकी जो फौजियों की ट्रेनिंग है वो भी अभी जारी है और काफ़ी फौजियों का अफगानिस्तान से इनखिलाबी हो चुका है, किस तरह आप देखते हैं मौजूदा सूरत हाल को? जी ब्रिगेडियर साहब, लाइन उनकी ड्रॉप हो गई। डॉक्टर मोहम्मद तकी साहब, आप हमारे साथ हैं
जी,
आप अगर इस पे जी, आप किस तरह देखते हैं जो कहा जा रहा है कि दाइश जो है वो अफगानिस्तान में हालिया हमलों के पीछे है, कितना बड़ा ये खतरा साबित हो सकता है अफगानिस्तान के लिए?
मेरा नुकसान ये है जी कि दाइश अफगानिस्तान में उस तरीके से मौजूद नहीं है जिस तरह की उसको उम्मीद तौर पर अरब लेवांत और इराक में जो उसकी हैसियत है। अफगानिस्तान में अगर दाइश है तो वो झंडा बदल के या कपड़े बदल के या यूनिफॉर्म बदल के वही लोग हैं जो तालिबान, हक्कानी नेटवर्क, अलकायदा और मुख्तलिफ सूरतों में पहले भी वहाँ पे जो है वो कार्रवाइयाँ करते रहे हैं। इसका थोड़ा सा अंदाजा इससे लगाइए कि दाइश के पास نظر یہ آتا ہے کہ کوئی اسپوکس پرسن یا ترجمان افغان نہیں تھا. اس کی ذمہ داری جو ہے وہ پاکستان سے شاہد اللہ شاہد جو پاکستانی طالبان کا رکن اور ترجمان رہا اس نے ٹیلی فون کر کے یہ ٹویٹس وغیرہ کے ذریعے جو ہے وہ قبول کی. تو کوئی افغان اس میں شامل نہیں ہے. ایک آدھ ویڈیو جو ہے وہ منظر عام پر آیا لیکن کوئی اس کی شواہد موجود نہیں ہے کہ افغانستان میں داعش در حقیقت ہے, نہ ہی مرکزی داعش.
لیکن افغانستان کے صدر غنی جو ہے وہ کہہ چکے ہیں اس جلال آباد میں جو حملہ ہوا ہے جس میں 30 افراد جو ہیں وہ ہلاک ہوئے ہیں بلکہ 30 سے زیادہ.
صدر غنی نے دیکھا ہے, ڈاکٹر اشرف غنی نے یہ کہا کہ داعش نے اس کی ذمہ داری قبول کی ہے. انہوں نے یہ اپنی تحقیقات کی بنیاد پر نہیں کہا, انہوں نے یہ کہا کہ طالبان نے ذمہ داری قبول نہیں کی, جو کہ واقعی ذبیح اللہ مجاہد جو ان کے ترجمانوں کے ایک متخلص نام ہے انہوں نے کہا کہ ہم نے نہیں کیا. لیکن ڈاکٹر غنی سے بھی ہماری درخواست تو یہی ہوگی کہ غور کرنے کی ضرورت یہ ہے کہ داعش جو ہے وہ نہ آسمان سے اتری ہے نہ زمین سے پھوٹی ہے افغانستان میں. جو دو چار چھوٹے چھوٹے گروپ تھے ان کے پاس اس قسم کی توانائی نہیں ہے کہ اتنا بڑا حملہ جیسا کہ جلال آباد میں جس قسم کی خون ریزی کی ہے وہ کر سکیں. اس حملے کے ڈانڈے جو ہیں یا اس کا جو پیٹرن ہے اس کا جو اس کے اوپر جو فنگر پرنٹ ہے وہ جو سو کال اسپیکٹیکولر اٹیک ہے جو کابل میں اور افغانستان میں پہلے ہوتے رہے ہیں جو جس میں حقانی نیٹورک جو ہے وہ ملوث رہا ہے یہ بالکل اسی انداز کی چیز ہے. اور اگر داعش ظہور پذیر ہوتی بھی ہے تو میرا یہ یقین ہے کہ وہ کوئی نئے لوگ تو نہیں ہوں گے. ان کی ریکروٹمنٹ ان کی آئیڈیالوجی وہ وہی لوگ ہیں جن کے
بالکل یہ کہا جا رہا ہے کہ یہ جتنے بھی ہیں القاعدہ ہیں یا طالبان ہیں یا داعش یہ ایک ہی ٹرف پر یہ لڑ رہے ہیں اور وہ ہے مذہب. تو اس وقت تو وہ رائیول ہیں لیکن آیا ان کے بیچ یہ آگے جا کر ملتے ہیں یا نہیں یہ اس کے بارے میں اس وقت کچھ نہیں کہا جا سکتا. لیکن بریگیڈیئر جو ہیں سید نذیر صاحب نے بھی ہمیں جوائن کیا ہے. بریگیڈیئر صاحب السلام علیکم.
وعلیکم السلام.
بریگیڈیئر صاحب, ڈاکٹر محمد تھکی جو ہیں وہ افغانستان میں جو حالیہ حملے ہوئے ہیں جو بات وہ کر رہے ہیں تقریباً کچھ اسی طرح کی گفتگو جو ہے افغانستان کے جو وزیر داخلہ ہے انہوں نے پارلیمان میں کی ہے, ان کے مطابق افغانستان کے 11 صوبوں کو سخت سیکیورٹی خطرات لاحق ہیں جبکہ 9 صوبوں کو ان کے بقول درمیانے درجے کا خطرہ ہے, اور اس کا الزام جو ہے انہوں نے شمالی وزیرستان میں جاری آپریشن پہ ڈالا ہے کہ وہاں تو جو دہشت گرد ہیں ان کو بھگایا گیا ہے نہ کہ ان کو ختم کیا گیا ہے. باقی جو پارلیمنٹیرین ہیں ان میں اس حوالے سے کافی غصہ پایا جا رہا ہے افغانستان کے اندر. آپ کیا کہنا چاہیں گے اس حوالے سے؟
تو دیکھ لو دونوں کی سرحد ملتی ہے اور ظاہر ہے کہ ادھر پریشر پڑتا ہے تو ادھر چلے جاتے ہیں اور ادھر پریشر پڑتا ہے تو پاکستان میں آتے ہیں. ہمیں 2011 کے بعد نہیں بھولنا چاہیے کہ جتنے بھی طالبان وہاں سے پش کیے گئے تو وہ پاکستان میں آئے, اور اس وقت پاکستان کی حکومت نے بہت سارے امریکہ کے حوالے بھی کر دیے. تو یہ دونوں ملکوں کا جو سرحد ہے وہ بڑا پورس ہے, اب اس میں آنا جانا بڑا آسان ہے, ایک ہی زبان بولتے ہیں, ایک ہی قسم کا کلچر ہے, ایک ہی بنے بہت طریقوں سے وہ آپس میں انٹر کنیکٹڈ ہے, تو اثر تو ہوتا ہے اور آنا جانا بھی رہتا ہے. لیکن یہ بالکل یہ کہنا وسوخ کے ساتھ,
لیکن پورس سرحد جو ہے یہ کوئی ایکسکیوز نہیں ہے بریگیڈیئر صاحب, پورس سرحد قرار دینا اس کو یہ کوئی ایکسکیوز نہیں ہے. ڈاکٹر تقی صاحب, آخر حال کیا ہے ان کا جو نقل و حمل ہے دہشت گردوں کا, پاکستان سے افغانستان جانا, وہاں حملے کرنا, افغانستان سے سرحد پار کر کے یہاں آنا اور یہاں پر حملے کرنا, آخر یہ کب تک جاری رہے گا؟ اور پہلے تو یہ بات کی جا رہی تھی کہ کافی کوآپریشن بھی دونوں کنٹریز کے مابین ہو رہی ہے, اس کے باوجود یہ حملے جو ہیں وہ جاری ہیں, وجہ کیا ہے اور اس کا حل کیا ہے آخر؟
ایک وضاحت کر دوں کہ ڈاکٹر اشرف غنی نے واشنگٹن پوسٹ میں ڈاکٹر عبداللہ کے ساتھ ایک مضمون ارلیئر اپریل میں لکھا تھا, اس میں انہوں نے اس بات کی نشاندہی کی تھی کہ پاکستان کے آپریشن کے بعد جو ہیں وہ دہشت گرد گروپ جو ہیں وہ افغانستان منتقل ہوئے ہیں. تو ان کے وزیر داخلہ نے وہی بات جو ہے اس کو دہرایا. عرض یہی ہے کہ اگر مل کر دونوں ملک جو ہیں وہ اس پر کام کریں اور پاکستان کی طرف سے خصوصاً جو ان کی دائمی یہ خطرناک پالیسیاں رہی ہیں اس قسم کے گروپوں کے ساتھ کام کرنے کی, اس کو وہ ختم کریں اور چھوڑیں, तो कुछ आगे बात बढ़ सकती है, वरना इस किस्म की चीजें, मुझे ऐसा अंदेशा है कि शायद वो पॉलिसीज जो पाकिस्तान ने बरकरार रखी हुई थी पिछले 30-40 साल से, उसमें खातिर खा तब्दीली ग्राउंड पर नहीं हुई कुछ उन्होंने अपने
टाइम कम है 30 सेकंड में कमेंट कीजिएगा कि ब्रिगेडियर साहब डॉक्टर तकी साहब का कहना है कि पाकिस्तान की पॉलिसीज में कोई तब्दीली जो है वो नहीं आई है, शॉर्ट कमेंट प्लीज।
तब्दीली तो इतनी आई है कि यहाँ से उनका सफाया हो गया 90%, और अगर वो उधर गए तो अफगान हुकूमत को रिक्वेस्ट की गई थी कि भाई आप सरहद को सील करें, और वहाँ पर इन जिस तरह हैमर और एनवल होता है वो हैमर तो हमने लगा दिया लेकिन एनवल उधर नहीं था।
बेहद शुक्रिया ब्रिगेडियर सैयद नज़ीर साहब आपका, और डॉक्टर मोहम्मद तकी साहब आपके भी हम शुक्र गुजार हैं, आप लोगों ने हमें टाइम दिया। सामीन, इसके साथ ही वॉइस ऑफ अमेरिका वॉशिंगटन से शहनाज नफीस को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका की थी, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी।